الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الذين آمنوا وعملوا الصالحات كانت لهم جنات الفردوس نزلا خالدين فيها لا يبغون عنها حولا. صدق الله العظيم. میرے قابل احترام بزرگوں اور عزیزوں، جزاء الاعمال میں باب نمبر 4 کے بعد حکیم الامت مجدد الملت حضرت تھانوی رحمۃ اللہ علیہ نے ایک نیک مشورہ دیا ہے اور اسی کی تشریح چل رہی ہے، اور اس نیک مشورے کا خلاصہ یہ ہے اور لب لباب یہ ہے کہ جب اس سے پہلے 4 ابواب پڑھے جا چکے ہیں، ان 4 ابواب میں قرآن کریم اور احادیث طیبہ کی روشنی میں یہ بات ثابت ہو چکی ہے اور واضح ہو چکی ہے کہ جیسا کریں گے ویسا بھریں گے، جیسا کریں گے ویسا ہی بھریں گے، جیسے اعمال ہوں گے ویسے ہی انجام ہوگا، یہ بالکل حتمی اور اٹل بات ہے. یہ جب یہ بات ہے تو اعمال 2 قسم کے ہیں. کچھ اعمال تو وہ ہیں جن کو نیک اعمال کہا جاتا ہے، اچھے اعمال کہا جاتا ہے، ان کا انجام دنیا میں بھی اچھا ہے، آ رہے ہیں برزخ میں بھی اچھا ہے، آخرت میں بھی اچھا، بس اچھا ہی اچھا ہے. لہذا ساری زندگی ہم اس بات کو پلے باندھ لیں، اس بات کو ہمیشہ کے لیے اپنا لیں کہ تا زندگی انشاءاللہ اچھے اچھے کام کرنے ہیں، نیک اعمال کرنے ہیں، اور مرتے دم تک یہی کرتے رہنا ہے. اور دوسرے قسم کے اعمال کہلاتے ہیں جن کو گناہ کہا جاتا ہے، جن کو معاصی کہا جاتا ہے، جن کو اللہ تعالیٰ کی نافرمانی کہتے ہیں، ان کو گناہ بھی کہتے ہیں، سیئات بھی کہتے ہیں. اور ان کی 2 موٹی موٹی قسمیں ہیں، گناہ صغیرہ، گناہ کبیرہ. گناہ کبیرہ ہی بہت سارے ہیں، گناہ صغیرہ ہی بہت سارے ہیں. اور یہ زندگی کے ہر شعبے میں ہیں، زندگی کے ہر موڑ پر ہیں، بلکہ روزانہ قدم قدم پر جہاں نیک اعمال انسان کے سامنے آتے ہیں وہیں گناہ بھی سامنے آتے رہتے ہیں. قدم قدم پر گناہوں کے تقاضے سامنے آتے ہیں اور آدمی جسے تقاضا کرتے ہیں کہ یہ گناہ کر لو، یہ گناہ کر لو، یہ گناہ کر لو. तो इनके बारे में भी ये बात अटल है कि अगर गुनाह करेंगे तो उसका दुनिया के अंदर भी जरूर वबाल आएगा। जैसे कि मौजूदा हालात में हम लोग बहसियत मुसलमान कौम के अपने गुनाहों के वबाल में गिरफ्तार हैं, अजाब में मुबतला हैं और सख्त कर्ब और बेचैनी के अंदर मुबतला हैं। ये सब हमारी शामत आमाल है कि एक तरफ महंगाई 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 महंगाई, ऐसी महंगाई कि आज तक कभी न देखी न सुनी, जिसने लोगों की कमर तोड़ के रख दी है। गरीब लोग मुतवस्सित दर्जे के लोग सख्त परेशान हैं, खर्चे सर पर हैं, आमदनी न होने के बराबर है और 10 रुपए की चीज 100 रुपए की हो गई है, 100 रुपए की चीज 500 रुपए की हो गई है। तो महंगाई ने हर एक को परेशान किया हुआ है। ये शामत है हमारे, गैस नहीं है, बिजली नहीं है, पानी नहीं है, जिसकी वजह से बहुत से इलाके वाले तो बिल्कुल ही इनसे महरूम है। कहीं बराए नाम गैस बिजली पानी है, कहीं कुछ ज्यादा है। अब जहां नहीं है या बहुत कम है वहां भी सब लोग परेशान हैं, तकलीफ में हैं, कुछ समझ में नहीं आ रहा कैसे करें। सिलेंडर है कि वो बहुत ही महंगा पड़ रहे हैं, तो इसने भी परेशान किया हुआ। ये भी हमारी वो शामत आमाल है और हमारे गुनाहों का वबाल है। जिस मुल्क में पानी की कोई कमी नहीं थी, गैस की कोई कमी नहीं थी, अब भी गैस के जखीरे इतने जबरदस्त मौजूद हैं कि पाकिस्तान के घर घर में भी अगर गैस चली जाए तो कम ना हो। लेकिन अपनी गैस जमीन के अंदर बंद और पराए गैस महंगी खरीद के वो इस्तेमाल में है, जिसकी वजह से सब अजाब परेशान हाल है। ऐसे हुकूमत नामी कोई चीज नहीं, सियासी अदम इस्तेहकाम के अब अजाब के अंदर हम लोग गिरफ्तार हैं। मुआशी एतबार से पाकिस्तान का हाल, इक्तसादी एतबार से पाकिस्तान का हाल इंतहाई खतरनाक सूरत हाल इख्तियार किए हुए, ये सब हमारी शामत आमाल है। वजह यह कि ये ऐसे ऐसे बड़े गुनाह हम लोग कर रहे हैं और उनके छोड़ने के भी आसार नहीं है। तो भाई तब्दीली कैसे आएगी, बेहतरी कहां से आए। बहरहाल हम अपने गुनाहों की शामत में फिलहाल मुब्तला हैं और जिस ये तो है इज्तिमाई परेशानी, इंफरादी बीमारियां परेशानियां तकालीफी और हमूम गमूम तफक्कुरात, ये हर आदमी को लाहिक है। शादीशुदा हो तो वही परेशान है, जो गैर शादीशुदा है वही परेशान है, बच्चों वाला ही परेशान है और जो बच्चों वाला नहीं है वही परेशान है। ये शामत आमाल कहलाती है, ये हमारे गुनाहों का वबाल है। जब दुनिया में ये है तो कब्र में भी होगा। आगे की मंजिलें तो इससे भी ज्यादा कठिन और मुश्किल है। दुनिया का मामला सबसे ज्यादा हल्का है। हजरत उस्मान इब्न अफ्फान रज़ियल्लाहु ताला जब किसी कब्र पर तशरीफ ले जाते तो वहां पर हजरत इतना रोते कि आंसुओं से आपकी दाढ़ी जो थी वो तर हो जाती थी। इतने आंसू बहते थे आंखों से कि दाढ़ी मुबारक जो है वो गीली हो जाती थी, तर और गीली हो जाती थी, इतना रोते थे। तो किसी ने हजरत से सवाल किया कि हजरत आप जन्नत दोजख के तज़किरे पर तो इतना नहीं रोते, जन्नत के और दोजख के तज़किरे पर आपको इतना रोना नहीं आता, जितना कब्र पर आपको रोना आता है, इसकी क्या वजह है। तो उन्होंने फरमाया कि मैंने हुजूर से ये बात सुनी है कि कब्र जो है ये आखिरत के मंजिलों में से पहली मंजिल ही है। जो यहां सलामती से गुजर गया तो आगे की मंजिलें उसके लिए और ज्यादा आसान होती चली जाएंगी, आगे और ज्यादा वो आराम से बढ़ता चला जाएगा, यहां तक कि जन्नत में पहुंच जाएगा। और अगर खुदा ना खास्ता कब्र की मंजिल में वो अटक गया और वहां फंस गया, वहां उसकी पकड़ हो गई, बदामालियों की वजह से वहां वो मुब्तलाए अजाब हो गया, तो फिर बात के मंजिलें इससे भी ज्यादा कठिन है, इससे भी ज्यादा मुश्किल है, आगे वो और ज्यादा मुश्किलात में मुबतला होता चला जाएगा। इसलिए मुझे कब्र पर ज्यादा रोना आता है कि ये आखिरत की पहली मंजिल न मालूम, इसमें मैं खैरियत से आगे पहुंच जाऊंगा या नहीं पहुंच जाऊंगा। तो हकीकत है कि दुनिया के अंदर हमारी जो शामत अमाल है या हमारे गुनाहों का जो भी बवाल है वो बनिस्बत आखिरत के नहायत मामूली है। और वो मामूली भी देखो हमसे बर्दाश्त नहीं हो रहा, वो भी हमारी बर्दाश्त से बाहर है। हर आदमी परेशान है, कोई बीमार है, कोई कुछ है, कोई कुछ है, कोई कुछ है, जिसकी वजह से हर आदमी सख्त तकलीफ में। तो यही गुनाहों की शामत अगर आगे गई तो क्या हुआ, कब्र में गई तो क्या होगा, कब्र के बाद फिर हशर है, हशर में क्या होगा, मैदान महशर में क्या होगा, फिर आगे दोजख है, खुदा ना खास्ता, खुदा ना खास्ता वहां जाना पड़ गया तो कितना वहां का सख्त अजाब होगा। अल्लाह बचाए, अल्लाह बचाए। आर्य बरज़ख की एक दो बातें मुझे याद आई, एक दो वाक्य याद आए। हज़रत मरसद बिन हौशब रहमतुल्लाह अलैह बयान फरमाते हैं, हज़रत मरसद बिन हौशब रहमतुल्लाह अलैह बयान फरमाते हैं कि मैं हजरत अमर इब्न हुरैर, हजरत यूसुफ बिन अम्र रहमतुल्लाह अलैह के पास बैठा हुआ था। ये कोई बुजुर्ग हैं, यूसुफ बिन अम्र रहमतुल्लाह अलैह कोई बुजुर्ग हैं, कहते हैं मैं उनकी खिदमत में बैठा हुआ था और उनके बराबर में एक और आदमी बैठा हुआ था, उनके बराबर में एक आदमी और बैठा हुआ था। उसका आधा चेहरा तो आदमियों की तरह था, आधा चेहरा इंतहाई खौफनाक, आधा चेहरा ऐसा था कि बिल्कुल पेशानी से लेकर के यहां तक बिल्कुल बराबर था वो, न आंख न भवें न चेहरे की कोई खाल वगैरह सही सलामत, बल्कि यहां से लेकर के यहां तक पूरा चेहरा आधा लोहे की प्लेट की तरह था, लोहे की प्लेट की तरह था, बिल्कुल सपाट, बिल्कुल बराबर। जिसकी वजह से वो उसे देख करके बड़ी दहशत होती थी कि आधा चेहरा बिल्कुल सही, आधा चेहरा लोहे की प्लेट की तरह बिल्कुल साफ और बराबर। तो हजरत यूसुफ बिन अम्र रहमतुल्लाह अलैह ने उस आदमी से कहा जिसका ऐसा चेहरा था कि भाई मरसद को भी तुम अपना वाक्य सुनाओ, जो वाक्य तुम्हें पेश आया है तुम इनको भी अपना वाक्य सुनाओ। तो उसने अपना वाक्य सुनाया कि मैं कब्र बनाने का काम करता था, मैं कब्र बनाने का काम किया करता था और था मैं बुरे कामों के अंदर मुबतला, गंदे गंदे बुरे बुरे काम मैं किया करता था और कब्र भी बनाता था। हालांकि कब्र बनाने वाले को तो बड़ी इबरत होनी चाहिए, लेकिन बाद मरतबा नहीं होती आदमी को इबरत। तो कहते मेरा काम तो था कब्र बनाने का, लेकिन करता था मैं बड़े बुरे बुरे काम, तरह तरह की बदामालियों में मुबतला था। इत्तेफाक से ताउन की बीमारी फैल गई। अब ताउन की बीमारी में कसरत से लोग मरते, जैसे कोरोना के अंदर कितने लाखों आदमी मर गए, ऐसे ताउन के अंदर भी ऐसे ही लोग मरते। तो कहते लोग कसरत से मरने लगे तो बस मुझे तो फुर्सत ही न मिले कब्र बनाने, रात दिन मैं कब्रस्तान में रहूं और रात दिन कब्रें बनाऊं। तो एक कब्र में बनाकर फारिग हुआ और दूसरी कब्र पे जाके मैं बैठ गया कि देखो कोई आ जाएगा तो इसको यहाँ दफना देंगे। इत्तेफाक से एक मैयत आई और उसको कब्र के अंदर दफनाया गया और दफनाने के बाद उसकी कब्र बराबर कर दी गई और लोग चले गए। मैं वहीं बैठा हुआ था दूसरी कब्र के ऊपर, इतने में मैंने देखा कि मगरिब की तरफ से ऊंट के बराबर दो परिंदे उड़ते हुए आए, मगरिब की जानिब से ऊंट के बराबर दो परिंदे उड़ते हुए आए और आकर के वो उसी कब्र के पास बैठ गए और जल्दी 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 उन्होंने अपने पंजों से मिट्टी हटानी शुरू की और तख्ते हटाए और तख्ते हटा करके اندر میت موجود تھی میرے سامنے, تو لوگ دفنا کر گئے تھے. تو ایک تو پرندہ نیچے اندر چلا گیا اور دوسرا کنارے پہ بیٹھ گیا, اور پھر میں بھی اپنی جگہ سے اٹھا اور قبر کے پاس جا کے کھڑا ہو گیا کہ دیکھو یہ پرندے کہاں سے آئے, یہ کیوں آئے, کیا کرنے آئے یہ. بس اس خیال سے میں ان کو دیکھنے کے لیے چلا گیا, تو میں نے کیا دیکھا کہ ایک پرندے نے میت کے زور سے تماچا مارا, اور تماچا مار کے کہا ہاں ہاں تم ہی تو ہو نا وہی جو بڑے عمدہ عمدہ کپڑے پہن کے اور بڑے زرق برق لباس پہن کر کے اکڑتے ہوئے اپنے سسرال جاتے تھے, سسرال رشتے داروں کے یہاں, جیسے اپنے سالے کے یہاں, اپنے سالی کے یہاں, اپنے ساس سسر کے یہاں بڑے اکڑتے ہوئے جاتے تھے تم. یہ سن کر کے اس میت نے بڑی عاجزی کی کہ میں تو بہت کمزور ہوں اور میں تو بہت عاجز ہوں, ایسا ہوں ویسا ہوں. ہاں, اور پھر انہوں نے ایک تماچا مارا تو اس کا بھوسا بن گیا, ایک ہی تماچے میں اس میت کا بھوسا ہو گیا, جسے بھوسا ہوتا ہے نا ایسا بھوسا ہو گیا اس کا جسم, اور قبر جو ہے نا تیل پانی سے بھر گئی. یہ عذاب ہے, یہ ایک عذاب تھا جو انہوں نے اس کو دیا. تھوڑی دیر کے بعد پھر قبر ٹھیک ہو گئی, میت بھی ٹھیک, پھر میت صحیح سالم بیٹھ گئی زندہ حالت میں. پھر اس نے کہا کہ ہاں تم ہی تو ہو نا جو بڑے اکڑ کے اپنے سسرال جاتے تھے اور سسرال رشتے داروں سے ملنے جایا کرتے تھے, بڑے بن ٹھن کے جاتے تھے, یعنی تم بڑے اکڑ تکڑ کے تکبر کے ساتھ جایا کرتے تھے, تم ہی ہو نا. تو اس نے کہا میں تو بہت عاجز ہوں, یعنی ڈر کے مارے وہ عاجزی کرنے لگا کہ مجھے مارے نہیں. اور پھر ایک اور ضرب لگائی اس کا, ادھر مارا ادھر وہ بھوسا بھوسا ہو گیا بالکل, اور قبر جو ہے نا تیل پانی سے بھر گئی, تیل اور پانی سے قبر بھر گئی اس کی. تھوڑی دیر بعد پھر صحیح ہو گئی. اس طرح کہتے ہیں میرے سامنے تین مرتبہ انہوں نے اس کو مارا اور اس کا یہ حشر ہو گیا. اتنے میں ایک نے پرندے نے مجھے دیکھا اور میری طرف دیکھا اس نے, تو اس نے دوسرے سے کہا ابھی اس کو تو دیکھو, یہ اللہ تعالیٰ کے راز کو دیکھ رہا ہے, اس کو دیکھو نا, یہ اللہ کے راز کے راز کی باتوں کو دیکھ رہا ہے. یہ مطلب یہ قبر کا عذاب تو پردے کی چیز ہے نا, عام طور پر قبروں کے اندر تو آدمی کو عذاب نظر نہیں آتا نا, اور یہ اپنی آنکھوں سے دیکھ رہے تھے جو کچھ اس کے ساتھ حشر ہو رہا تھا. تو یہ کہہ کر اس نے میرے بھی ایک تماچا مار دیا. بس میرا تماچا یہاں لگا, یہیں میرا چہرہ جو ہے لوہے کی پلیٹ کی طرح برابر ہو گیا, یہ ہے میرا کہاں, اور یہ ہے میرے چہرے کا حشر ہو گیا. اللہ بچائے, اللہ بچائے, اللہ بچائے. تو یہ دیکھو میت جو تھی نا وہ تکبر کرتی تھی, کوئی کسی طرح تکبر کرتا ہے, وہ کسی طرح وہ اپنے سسرال میں تکبر کرتا ہوا جاتا تھا. بھائی تکبر تو حرام ہے, گناہ کبیرہ ہے اور ناجائز ہے, اور اسے کہتے ہیں تکبر کے آدمی اپنے دل میں کسی بھی وجہ سے اپنے آپ کو دوسروں سے افضل سمجھے, دوسروں سے اپنے آپ کو اچھا سمجھے. جب اچھا سمجھتا ہے تو اکڑتا بھی ہے, بڑے بول بھی بولتا ہے, اکڑ اکڑ کے چلتا بھی ہے آدمی. لہذا وہ تکبر کرتا تھا, اس تکبر کرنے کا یہ عذاب قبر میں اس کو ہوا کہ ان پرندوں نے آ کر کے اس کو قبر میں عذاب دیا. اور اللہ تعالیٰ کبھی کبھی دنیا والوں کی عبرت کے لیے اور دنیا والوں کو سبق لینے کے لیے اور اپنے آپ کو گناہوں سے بچانے کے لیے دنیا میں دکھا دیتے ہیں, ورنہ عام طور پر قبرستان میں قبروں کے اندر کسی کو بھی کچھ بھی نظر نہیں آتا. اسی لیے نظر نہیں آتا کہ اللہ تعالیٰ نے ہماری آہوں کے آگے پردہ رکھا ہوا ہے اور عالم برزخ کو ہماری نظروں سے چھپایا ہوا ہے. عالم برزخ یہیں پر, لیکن ہماری نظروں کے سامنے پردہ ہے, اس پردے کی وجہ سے ہم عالم برزخ کو دیکھتے نہیں ہیں, اور جو کچھ وہاں عذاب ثواب ہوتا ہے وہ ہمیں نظر نہیں آتا. کبھی کبھی اللہ تعالیٰ اس طرح دکھا دیتے ہیں. لہذا دیکھو دنیا میں وہ تکبر کرتا تھا تو قبر میں جو اس کو کتنا سخت عذاب ہوا ہے. اور یہ عذاب عام طور پر لمبا ہوتا ہے, عام طور پر لمبا ہوتا ہے, جب تک اللہ تعالیٰ کو منظور ہوتا ہے اس کو یہ عذاب ہوتا ہے, عام طور پر لمبا ہوتا ہے, اللہ بچائے. اس لیے بھائی تکبر سے بے حد بچنا چاہیے. نہ علم کی وجہ سے تکبر کرے آدمی, نہ عمل کی وجہ سے تکبر کرے, نہ دولت کی وجہ سے تکبر کرے, نہ نوکری ملازمت عہدے و منصب کی وجہ سے ملازمت کرے تکبر کرے, اور نہ حکومت کا کوئی عہدہ منصب ملنے کی وجہ سے تکبر کرے, نہ چودھری بننے کی وجہ سے تکبر کرے, نہ آدمی حسب نسب کی وجہ سے تکبر کرے, نہ حسن و جمال کی وجہ سے تکبر کرے, نہ عقل مندی کی وجہ سے تکبر کرے, کسی وجہ سے بھی تکبر نہیں کرے, اور کرنے کی کوئی گنجائش ہی نہیں. گنجائش اس لیے نہیں ہے کہ ہمارے پاس یہ جو چیزیں ہیں یہ سب اللہ تعالیٰ کی دیوی ہیں اور بن مانگے دے رکھی ہیں اللہ پاک نے. جب بن مانگے اللہ تعالیٰ کی آتا ہے تو تکبر کس بات کا؟ تکبر تو بس اللہ تعالیٰ کے لائق ہے, کیونکہ جو کچھ بھی اللہ تعالیٰ کے پاس ہے واقعی وہ اللہ تعالیٰ اس کے لائق ہے. اس لیے وَلَهُ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, آسمان اور زمین میں بڑائی صرف اللہ تعالیٰ کے لیے, وہی غالب حکمت والا ہے. تو بڑائی تو اللہ تعالیٰ کے لائق ہے بس, کیونکہ جو کچھ بھی وہ ان کی ذاتی ہے اور ہماری ان کی عطا کی ہوئی ہے. تو عطا کی ہوئی چیز پہ تھوڑے آدمی اتراتا ہے, عطا کی ہوئی چیز پہ تھوڑے آدمی بڑائی کرتا ہے اور اس پہ تکبر کرتا ہے. ہمارا تو کچھ بھی نہیں ہے, ہماری تو جان بھی ہماری اپنی نہیں ہے, روح بھی ہماری نہیں ہے, جسم بھی ہمارا نہیں ہے, باقی کیا ہے؟ کچھ بھی نہیں. تو ہم تو حقیقت میں لاش ہیں, یعنی بے مقدار بھی نہیں ہے ہماری حقیقت میں کوئی حیثیت ہی نہیں ہے. جب نہیں ہے تو بس ایسے ہی سمجھنا چاہیے اپنے آپ کو کہ ہم کچھ نہیں ہیں, جو کچھ بھی اللہ پاک ہے بس. تو تکبر سے آدمی ہمیشہ بچے, ورنہ دیکھ لو تکبر کا یہ انجام ہے. اور جیسے تکبر ہوتا ہے ویسے ہی عذاب بھی ہوتا ہے, یہ نہیں کہ سب کو ایسے ہی عذاب ہوگا. تکبر کی ہزاروں قسمیں, تکبر کی ہزاروں صورتیں, جیسے صورت ہوگی ویسے ہی انجام ہوگا. بس یہ اٹل ہے, حضرت یہ بتلانا چاہتے ہیں کہ اچھا کرو گے تو جیسا اچھا عمل ہوگا ویسے آخرت میں اس کا سلا ملے گا, اور گناہ کرو گے تو جیسا گناہ کرو گے ویسے ہی اس کا وبال آخرت میں ہوگا. ایک تو یہ واقعہ قابل سبق ہے, اللہ تعالیٰ ہمیں سبق لینے کی توفیق دے, اور بجائے تکبر کے ہمیشہ تواضع اختیار کرنے کی توفیق عطا فرمائے. ایسے ایک واقعہ حضرت عمر ابن دینار رحمۃ اللہ علیہ کا ہے. ایک تو مالک ابن دینار رحمۃ اللہ علیہ, وہ تو مشہور بزرگ ہیں, ان کا یہ واقعہ نہیں ہے, یہ دوسرے بزرگ ہیں. عمر ابن دینار رحمۃ اللہ علیہ, وہ اپنا واقعہ سناتے ہیں کہ میری بہن کا انتقال ہو گیا تھا, تو میں ان کو دفنانے کے لیے قبرستان لے گیا, میرے ساتھ اور بھی لوگ تھے, ہم سب نے مل کر کے ان کو قبر میں اتارا. اور ان کے علاقے میں قبر کے اندر لحد بنائی جاتی تھی. لحد کہتے ہیں قبر کا گڑھا کھودنے کے بعد قبلے کی جانب دیوار میں ایک اور گڑھا بنایا جائے, اتنا جس میں میت آرام سے رکھی جا سکے, اسے کہتے ہیں لحد. جو زمینیں مضبوط ہوتی ہیں اور پکی ہوتی ہیں وہاں پر لحد بنانا افضل ہے, وہاں لحد بنانا ہو. حضور صلی اللہ علیہ وسلم کو بھی لحد کے اندر رکھا گیا ہے. اور جہاں زمینیں کمزور ہوتی ہیں وہاں پر شق کیا جاتا ہے. شق کہتے ہیں گڑھا کھودو, اور گڑھا کھود کر کے پھر بیچ میں ایک نالی سی بناؤ اتنی کہ جس میں میت جو ہے نا سیدھی کروٹ پہ نیچے آ جائے, نیچے تک آ جائے, اور اس میں میت کو رکھ کر کے اس کے اوپر تختے رکھ دیے جائیں, پھر پورا گڑھا مٹی سے بھر دیا جائے. اصل شق یہ ہے. لیکن ہمارے یہاں تو بس ایسی گڑھا کھود لیتے ہیں, اور گڑھا کھود کر کے اسی میں میت کو دائیں کروٹ پہ لٹا دیتے ہیں, یہ بھی شک میں داخل ہے. یہ وہاں کرتے ہیں جہاں زمین کمزور ہے. ہمارے کراچی میں سندھ میں زمینیں کمزور ہیں, اس لیے یہاں لحد نہیں بنائی جاتی, کیونکہ لحد بنانے کے بعد تھوڑی دیر میں بیٹھ جاتی ہو, बनती नहीं है लहद, पंजाब में अमूमन लहद बनती है और केपीके में भी लहद बनती है, इसलिए कि वहां की जमीन मजबूत है। तो कहते हैं मैंने अपनी बहन को लहद में दफनाया और कब्र में मिट्टी डाली और फिर मैं बाहर आ गया और कब्र तैयार कर दी। जब कब्र तैयार हो गई तो अचानक मुझे याद आया कि मेरी सोने की पोंछी जो है ना वो अंदर रह गई, कब्र के अंदर गिर गई। अब वो बहुत कीमती थी, लिहाजा फिर मैंने अपने साथियों से कहा भाई आप लोग तो जाओ और मैं कब्र की मिट्टी निकालूंगा, अपनी पोंछी तलाश करके मैं वो निकाल करके फिर कब्र बना के आ जाऊंगा। लिहाजा अक्सर लोग चले गए, कुछ मेरे साथी मेरे साथ रहे और मैंने जल्दी 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 कब्र की मिट्टी दोबारा निकाली। इतनी मुझे मिट्टी निकालनी पड़ी कि लहद तक पहुंच गया मैं, लहद तक पहुंच गया। तो जब पहुंची भी मुझे मिल गई, मैं बड़ा खुश हुआ कि चलो भाई मेहनत ठिकाने लगी और मैंने वो पहुंची ले ली। पहुंची जब मैंने ले ली तो मुझे ख्याल आया कि अपनी बहन को तो देखूं जिसको थोड़ी देर पहले दफनाया था लहद के अंदर। ख्याल आ गया बस मुझे कि लो अपनी बहन को तो देखूं किस हाल में। तो एक ईंट मैंने हटाई, एक ईंट हटाई तो देखा पूरी कब्र आग से भरी हुई, पूरी कब्र जो है ना आग से भरी हुई, उसके बीचों बीच जो है ना मेरी बहन जो है ना यूं तड़प रही है, जल रही है और तड़प रही है। डर गया मैं देखकर, अभी तो मैंने दफनाया था कुछ भी नहीं था कब्र के अंदर, या उसकी कब्र चारों तरफ से आग से भरी हुई है, जैसे तंदूर होता है ना चारों तरफ आग ही आग आग ही आग, ऐसी उसकी कब्र जो है तंदूर बनी हुई थी और बहन उसके अंदर जल रही थी। तो मैंने जल्दी से ईंट लगाई और मिट्टी भरी और मैं वहां से घबरा कर भागा, डर कर मैं वहां से चला और सीधा अपने घर गया। जाकर अपने वालदे से पूछा कि अम्मा बहन क्या करती थी, मैंने तो ये इस हालत में उसको देखा है, मैंने तो उसका ये अंजाम देखा है। तो मेरी माँ ने ठंडी आह भरी और कहा बेटा मैं क्या बताऊं, मेरी तुम्हारी बहन की ये बुरी आदत थी कि वो नमाज टाइम पे नहीं पढ़ती थी, वक्त पे नमाज पढ़ती नहीं थी। मैं उससे बहुत कहती थी कि बेटी नमाज पढ़ ले, टाइम हो गया अजान हो गई जल्दी से नमाज पढ़ने में, लेट ही लेट पढ़ती थी बहुत बिला वजह, सुस्ती करती थी नमाज पढ़ने में और काहली में मुबतला थी, नमाज वक्त पे नहीं पढ़ती। और मेरा जहां तक ख्याल है ये कि वो बगैर वजू के पढ़ लिया करती थी, अब बगैर वजू के तो नमाज भी नहीं होती, तो गैर नमाज नहीं पढ़ती थी वो। और ये हदीस में ऐसी नमाज न पढ़ने वाले का ये आजाब, जो आदमी नमाज नहीं पढ़ता है ना 15 किस्म का आजाब होता है उसको। हज़रत शेख ने यह हदीस फ़ज़ाइल आमाल के अंदर बयान फरमाई है कि जो नमाज नहीं पढ़ता उसे 15 किस्म का आजाब होता है, जिसमें से कुछ किस्म का आजाब खास कब्र के अंदर होता है, बाद अजाब कब्र में जाने से पहले होता है, बाद अजाब कब्र के अंदर होता है, बाद अजाब कब्र से निकल कर होगा। 15 किस्म का अजाब होता है नमाज न पढ़ने वाले। अब देखो, और कहा उसकी वालदा ने कि एक आदत और भी थी इसके अंदर जो बहुत ही खराब थी और मैं मना करती थी, मानती नहीं थी, वो ये कि ये पड़ोसों की बातें दरवाजे के पीछे खड़े होकर सुना करती थी, पड़ोसियों की बातें दरवाजे के पीछे खड़ी होकर के कान लगाकर सुना करती थी, क्या बातें कर रहे हैं क्या नहीं कर रहे। और ये भी बहुत बड़ा गुना है दरवाजे के पीछे खड़े होकर या खिड़की के से कान लगा करके या वैसी अपना सोना जाहिर करके लोग समझें कि भाई इसको नींद आ रही है, आके जागा हुआ है। हालांकि तो उस वक्त भी कोई अगर रात की बातें कर रहा हो तो आदमी के लिए सुनना जायज नहीं है, फौरन इत्तला कर दे कि भाई मैं जागा हुआ हूं, कोई पर्दे की बात करनी हो तो अपने तौर पर कर लेना भाई, ये नहीं कि लाओ अपने आप को सोता हुआ दिखा करके उनकी रात की बातें उनकी खुफिया और खामोशी की बातें आदमी जानबूझ करके सुने, तो ये भी नाजायज। तो दो उसके गुनाह थे भाई, एक तो नमाज पढ़ने में सुस्ती, ये अक्सर औरतों में पाई जाती है अल्लाह माशाल्लाह, अक्सर औरतें अपने घरों के अंदर अपने किचन के कामों के अंदर, घर के दूसरे कामों के अंदर मेहमान आ गए तो फिर तो बहुत ही ज्यादा नमाज के अंदर गफलत बरतती हैं और नमाज वक्त पे नहीं पढ़ती, यहाँ तक के बाद कजा हो जाती है, और नहीं तो मकरूह वक्त में तो चली ही जाती है नमाज, मकरूह वक्त तो आ ही जाता है जब जाकर के फिर वो नमाजें पढ़ती हैं, ये उसका अजाब है, उसका वबाल है। ऐसे दूसरों की बातें चुपके चुपके सुनना, छुप छुप कर सुनना, ये भी बड़ा गुनाह है, इससे भी मना किया गया है, और हो सकता है ये अजाब इस वजह से भी हो रहा हो, तो अंदाजा करो गुनाह का असर आलम बरज़ख में कितना पक्का है। अब आमतौर पर तो कब्र के अंदर आदमी को ऐसा अजाब हर जगह नजर नहीं आएगा, कभी 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 अल्लाह ताला ऐसा दिखा देते हैं, जब दिखा देते हैं तो बस यही हमारे इबरत के लिए काफी है और सबक लेने के लिए हम काफी है हमारे वास्ते। एक और वाकया एक लड़की का याद आ गया, और ये एक माँ का वाकया है, एक माँ थी उसकी एक बेटी थी और वो भी दिन रात गुनाहों में मुब्तला रहती थी। वो माँ जो थी अपनी बेटी को समझाया करती थी कि बेटा ये तू जो गुनाह करती है ये सब गुनाह ले डूबने वाले हैं, ये आखिरत के अंदर बड़े अजाब का बाइस हैं, तो इनसे बच, इनसे बाज रह, तौबा कर। मगर वो मानती नहीं, माँ को भी कड़क जवाब दे करके तड़का देती, जैसे कि बाज औलाद ऐसी होती है कि जो माँ बाप को कहना नहीं मानती और उनकी अच्छी बातें उनके समझ में नहीं आती, और वो बावजूद माँ बाप के समझाने के भी गलत गलत काम करती रहती है, ऐसा नहीं करना चाहिए। आमतौर पर माँ बाप अपने औलाद के खैर खा होते हैं, हमदर्द होते हैं, वो अच्छी ही बात अपने औलाद को बताते हैं, समझाते हैं, इसलिए औलाद को चाहिए कि अपने माँ बाप को कहना माने और उनकी अच्छी बातों को जरूर कबूल करें, नहीं है कि उल्टा जवाब दें। तो ये लड़की जो थी ये थी भी गुनहगार खताकार, और साथ साथ वो अपनी वालदा कहना भी नहीं मानती थी। तो आखिर उसका इंतकाल हो गया, जब इंतकाल हो गया तो उसकी वालदा कहती हैं कि भाई मुझे बड़ी उसके गुनाहों की वजह से फिक्र हुई कि अब देखो इसका आखिरत में क्या अंजाम होगा, ये तो गुनाह छोड़ती नहीं थी और मैं कहती भी थी कि तौबा कर ले तौबा कर ले, तो ये तौबा भी नहीं करती थी, अब इसे क्या होगा। खैर चंद दिन के बाद, चंद दिन गुजरने के बाद दुआ तो मैं रोजाना करती थी कि या अल्लाह मेरी इस बेटी को कब्र के अजाब से बचाना, दोजख के अजाब से बचाना, आखिरत की कठिन मंजिल इसके लिए आसान करता, मैं दुआ तो बहुत करती थी मगर मुझे इतनी उम्मीद नहीं थी। तो एक दिन मैंने ख्वाब देखा, देखा कि वो मेरी बेटी जो है बड़े आराम और राहत से और जन्नत में टहल रही, मुझे बड़ा ताज्जुब हुआ। मैंने उससे पूछे बेटी क्या हाल है, वाकई तू आराम से है, मुझे तसल्ली के लिए ऐसा दिखाया जा रहा है, वाकई तू आराम से है जैसे मैं देख रही हूं, यह मेरी तसल्ली के लिए ऐसा समा दिखाया जा रहा है। तो उसने कहा अम्मा थी तो मैं अजाब में ही, और एक अरसे से भी अजाब के अंदर मुब्तला थी, लेकिन एक दफा ऐसा हुआ कि हमारे कब्रस्तान से एक आदमी गुजरा, हमारे कब्रस्तान से एक मुसलमान गुजरा, उसने जब कब्रों को टूटा फूटा देखा, देखा ये कब्रें जो हैं वो बिल्कुल मिट्टी हो गई हैं, नामो निशान भी मट गया है, फटी पड़ी हैं, गिरी पड़ी हैं, ये देख करके उसको रोना आ गया और अपनी मौत याद आ गई, और अपनी मौत याद आने के बाद वो रोने लगा और रो रो कर अल्लाह ताला से अपने गुनाहों की माफी मांगने लगा, और इस कदर उसने अपने गुनाहों की माफी मांगी कि उसको यकीन हो गया कि आज मेरी तौबा कबूल हो गई। इसके बाद उसने 100 दफा दुरूद शरीफ पढ़ा, 100 मरतबा उसने दुरूद शरीफ पढ़ा, और फिर कुछ कुरान शरीफ पढ़ा, और कुरान शरीफ पढ़ करके उसने गिड़गिड़ा कर अल्लाह ताला से दुआ की कि या अल्लाह इसका सवाब इस कब्रिस्तान के मुर्दों को पहुंचा दे, जो लोग इस कब्रिस्तान के अंदर मदफून है या अल्लाह उनकी रूह को इसका सवाब अता फरमा, ये उसने दुआ की। तो उसका दुरूद और उसकी इसाले सवाब ऐसा अल्लाह ताला के कबूल हुआ कि हम 500 आदमी अजाब कब्र में मुब्तला थे, कितने 500 آدمی اپنے گناہوں کی شامت کی وجہ سے عذاب قبر میں مبتلا تھے, اس کے ایصال ثواب اور درود شریف پڑھنے کی برکت سے سب کی بخشش ہو گئی. اس لیے تم مجھ کو اس حالت میں دیکھ رہی ہو کہ میں بڑے آرام سے ہوں, راحت سے ہوں. تو دیکھو نیک عمل کا اثر بھی آپ نے دیکھ لیا, درود شریف کی تاثیر بھی آپ نے دیکھ لی, اور آپ نے تلاوت کلام پاک کا اثر بھی دیکھ لیا, ایصال ثواب کا اثر بھی آپ نے دیکھ لیا کہ اس زندہ آدمی کے دعائے مغفرت کرنے سے, ایصال ثواب کرنے سے, درود شریف پڑھ کر بخشنے سے 500 آدمیوں کا عذاب اللہ تعالیٰ نے اٹھا دیا. یہ نیک عمل کا اثر ہے دیکھو. اور یہ 500 افراد اپنے گناہوں کی وجہ سے قبر کے اندر عذاب میں گرفتار تھے اور عذاب کے اندر مبتلا تھے. تو حضرت یہ بتلانا چاہ رہے اس پورے رسالے جزاء الاعمال میں اور اس کے چاروں ابواب میں کہ بھئی تم اس بات کو پلے باندھو, اس پر یقین کرو کہ اچھا کرو گے تو وہاں اچھا ہوگا, برا کرو گے تو وہاں برا ہوگا. دنیا میں اچھا کرو گے تو اچھا انجام سامنے آئے گا, برا کرو گے تو دنیا میں بھی برا تمہارے سامنے آئے گا. عالم برزخ میں بھی یہی ہوگا, عالم آخرت میں بھی یہی ہوگا. اس لیے حضرت فرما رہے ہیں کہ اگر تم یہ چاہتے ہو کہ جنت میں تمہارے لیے دودھ کا چشمہ جاری ہو جائے, اس نیک مشورے میں حضرت فرما رہے ہیں, اگر تم چاہتے ہو کہ جنت میں دودھ کا چشمہ ملے یا حوض کوثر سے جامع کوثر ملے یا حوض کوثر سے جامع کوثر ملے, تو بس تم علم دین اللہ تعالی کی رضا کے لیے عمل کی نیت سے حاصل کرو. تو تم علم دین خوب حاصل کرو اللہ تعالیٰ کی رضا کے لیے اور عمل کرنے کی نیت سے. اور اگر تم چاہتے ہو کہ پل صراط سے پلک جھپکتے گزر جاؤ, ہے نا حدیث میں آتا ہے کہ پل صراط سے گزرنے والے بعض تو ایسے پلک جھپکنے میں جیسے پلک جھپکنے میں دیر نہیں لگتی, پل صراط سے گزرنے میں دیر نہیں لگے گی. اور بعض ایسے ہوں گے جو پل صراط پر سے ایسے گزریں جیسے کہ بارش کے زمانے میں بجلی کونتی ہے, بجلی کوندی اور ذرا سی دیر میں ختم, کہتے اتنی سی دیر میں پل صراط کو پار کر لیں گے اور پل صراط پر سے وہ گزر جائیں گے. اور کہ کوئی ایسا ہوگا جیسے تیز رفتار ہوا ہوتی ہے, جیسے طوفانی ہوا چلتی ہے تو کتنی تیز رفتاری کے ساتھ چلتی ہے, کوئی اس طریقے سے اس کے اوپر سے گزرے گا, کوئی تیز رفتار گھوڑے کی طرح پل صراط پر سے گزرے گا, کوئی اس سے کم پیدل تیز دوڑتا ہوا گزرے گا, کوئی آہستہ آہستہ چلتا ہوا گزرے گا, یہاں تک کے بعد ایسے بھی ہوئے جو گسڑ گسڑ کے گسڑ گسڑ کے آہستہ 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 پل صراط سے گزرے گا. اور جو کافر و مشرق ہوں گے وہ پل صراط میں سے گزر ہی نہیں سکیں گے, وہ وہیں کٹ کر نیچے جہنم میں جا پڑیں گے جہاں پر سوائے عذاب کے کچھ بھی نہیں. تو یہ تو حضرت یہ فرما رہے ہیں, اگر تم چاہتے ہو کہ پلک جھپکنے میں پل صراط سے گزر جاؤ تو دنیا میں شریعت پر سیدھے سیدھے چلو اور شریعت کے مطابق مضبوطی کے ساتھ عمل کرو. بس زندگی کا مقصد شریعت پہ چلنا بنا لو, غمی میں بھی شریعت کے پابند رہو, خوشی میں بھی شریعت کے پابند رہو, شادی میں بھی شریعت کے پابند رہو, اور کوئی موت میت ہو جائے تو اس وقت بھی ناجائز رسموں سے بچو, بدعات سے بچو, سنت پر عمل کرو. تو زندگی کے ہر موڑ پر شریعت کے احکام موجود ہیں, جائز ناجائز, حلال حرام, نیکی بدی, بس شریعت کی پابندی زندگی کے نصب العین بنا لو, اور نصب العین بنا کر کے اس کے مطابق کیا کہتے ہیں تم چلو, تو بس پھر انشاءاللہ تعالی پل صراط پر سے تم پلک جھپکتے گزر جاؤ گے. اللہ تعالی مجھے بھی اور آپ کو بھی توفیق عمل عطا فرمائے. www.thisquran.com